والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله رسالة زیاد درود و سلام مکتبۃ المدینہ صفحہ نمبر 6 پر ہے فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم جس نے کتاب میں مجھ پر درود پاک لکھا تو جب تک میرا نام اس میں رہے گا فرشتے اس کے لیے استغفار یعنی بخشش کی دعا کرتے رہیں گے۔ صلو علی الحبیب
محمد وقار زتاری جامعۃ المدینہ فیضان مدینہ درجہ خامسہ امیر اہل سنت کی بارگاہ میں سوال عرض ہے کہ جمعے کی نماز کے بعد مسئلہ اور اسے سنا ہے کہ فرض اور سنت میں تاخیر نہ ہو، لیکن جمعے کی جب دو فرض ہوتی ہے اس میں پھر اعلانات کا سلسلہ، چندے کا سلسلہ، اس کے بعد کافی لمبی دعا بھی ہی ہوتی ہے، پھر اس کے بعد سنت کا سلسلہ ہوتا ہے، تو اس میں فرض اور سنت کے درمیان جو فاصلہ ہے اس حوالے سے کیا فرمانا؟
ناجائز نہیں ہے یہ تاخیر، مگر یہ کہ بہتر یہ کہ تاخیر نہ ہو فرض کے بعد، وظائف بھی طویل نہ کیے جائیں، مختصر پڑھ کر وہ سنتیں پڑھ لیں۔ واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علیہ
وآلہ وسلم۔ محمد منیر عطاری باب المدینہ کراچی۔ امیر اہل سنت کی بارگاہ میں سوال عرض ہے کہ بعض اسلام بھائی سلام کرتے وقت جھک جاتے ہیں، بعد حد رکو تک جھک جاتے لیکن ہاتھ وغیرہ چومنے کا سلسلہ نہیں، تو عقیدت میں جھکتے ہیں صرف، تو اس حوالے سے رہنمائی فرما دیجیے۔
بہار شریعت تیسری جلد صفحہ نمبر 464 سلام کا بیان۔ بعض لوگ سلام کرتے وقت جھک بھی جاتے ہیں، یہ جھکنا اگر حد رکوع تک ہو تو حرام ہے اور اس سے کم ہو تو مکروہ ہے۔ سلام کرتے وقت جھکے نہیں، نارمل کھڑا رہے اور ہاتھ ملائے۔ حد رکوع تک جھکنے سے مراد یہ نہیں کہ اس طرح گھٹنے ہاتھ رکھ کر اور بالکل پیٹھ بچھا کر، بلکہ اتنا جھکا کہ ہاتھ بڑھائے تو گھٹنے تک پہنچ جائیں گے، یہ رکوع کا ادنا درجہ ہے۔ تو اس طرح واقعی ایک تعداد ہے کہ جو اس طرح جھکتی ہے سلام کرنے میں۔ ہاں اگر ہاتھ چومنے کے لیے جھکا تو ہاتھ تو چومنے کے لیے جھکنا ہی پڑے گا کہ یوں نہیں ہاتھ کھینچ کے چومے، تو ہاتھ چومنے کے لیے جھکنا یہاں اس کی ضرورت ہے کہ چومنا چاہتا ہے تو ٹھیک ہے اب جھک جائے، خالی سلام کرنے میں ہاتھ ملانے میں جھکنے کی ضرورت ہے نہیں۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔
میرا امیر اہل سنت سے ایک سوال ہے اور ایک اپیل بھی ہے کہ ہماری اسلامی بہنیں درباروں پر، اس میں شریعت کی کتنی اجازت ہے کہ وہ جاتی ہیں اور وہاں جا کے جو وہ کام کرتی ہیں، جو عقیدے رکھتی ہیں، کیا ان کا جانا جائز ہے؟
مزار شریف پر عورتوں کا جانا یہ علماء کرام نے منع فرمایا، ٹھیک ہے نا؟ اب وہ کیا عقیدہ رکھتی ہیں، کیا غلط کرتی ہیں، یہ کوئی وضاحت آپ نے کی نہیں ہے۔ وہاں جا کر مرد بھی تو بہت ساری غلطیاں کرتے ہیں، تو جو بھی خلاف شریعت کرے گا وہ غلط ہے، اور جو مرد اس کے آداب کے مطابق حاضری دیتا ہے، سلام عرض کرتا ہے اور وہاں फेज उठाता है तो ज़ाहिर है वो सवाब का हकदार है, फेज भी मिलेगा उसको।
अमीर अहले सुन्नत की बारगाह में अर्ज है, सवाल है कि कीचड़ पैर में लगा और जहन में है कि इसको धोना है, लेकिन नमाज का वक्त करीब आया, फिर उसको देखा पैर में जैसे लगा तो उसका असर बाकी ना रहा और नमाज पढ़ ली, तो क्या नमाज हो गई?
अगर वो कीचड़ नापाक था, कन्फर्म नापाक था 100%, सिर्फ सुबह से कोई चीज नापाक नहीं होती, अगर वो 100% नापाक था और अब वो असर बाकी नहीं है, असर बाकी ना होने की वजह क्या है ये देखी जाएगी। अगर वो पानियों से गुजरा है, पाक पानियों से है ना, तो और वो धुल गए पांव, तब तो ठीक है, वो अगर वो पाक होने की सूरत पाई गई है तो वो पाक हो गया। और अगर ऐसा नहीं है, खुद ब खुद घिस घिसा कर कीचड़ का असर नहीं है, तो उस अगर वो कीचड़ नापाक है तो ये बगैर धोए इस तरह पाक नहीं होगा, खाली सूख जाने से पाँव का कीचड़ जो लगा हुआ है तो पाँव पाक नहीं होंगे। अगर वो बकदर माने ने कह जितनी ममानत है नजासत की ने एक दिरहम से ज्यादा अगर था तो नमाज दोहरानी पड़ेगी उसका फैलाव। जो गाड़ी नजासत होती है उसके फिर अलग अहकाम है, उसका वजन से है।
आपने भी मुल्क भर जब आपका जदवल होता था दौरा फरमाते थे आप मदनी काफिलों में दूसरे शहरों में, तो ट्रेन में सफर फरमाया करते थे, तो आप क्या एहतियातें ये तहारत के हवाले से?
इसमें तो ऐसा है कि ट्रेन में तो वजू अपने वो उकले नहीं गया, जैसा तैसा आजमाइश होती है, और नल का स्टाइल भी जो है ना वो अब पता नहीं क्या सूरत है, पहले जिस तरह का था उसमें तो वजू करना मसला। तो मैं आमतौर पर अपना लोटा साथ रखता था, तो लोटा वहां से भर लिया जैसे मुनासिब जगह पर, ट्रेन के डिब्बे में ही वजू किया साइड पे बैठ के, तो इस तरह पानी बह जाता है नीचे करके बना ली। वहां तो वाकई बहुत दुश्वार होता है वजू करना, अब एहतियात करने का जहन नहीं है, लोटा रखने का जहन नहीं है, समझे? अब गटर में डुबकी लगानी है, फिर पूछना कि ये पाक है या ना पाक है, क्या हुक्म है, लोटा ही रख लो ना यार, बहुत सारे झगड़े खत्म हो जाएंगे, जहन के जो वसाविश है वो दूर हो जाएंगे। सफर मदीना में मैं तो लोटा रखता था अल्हम्दुलिल्लाह, लोटा बहुत काम की चीज है, वुजू के लिए इस्तिंजा किया तो उसमें भी काम देगा वो लोटा। पानी का जालून भी मैं सफर में पानी का वो गैलन और लोटा मैंने बारहा मतलब रखा है। या प्लेटफॉर्म आते थे सफर में, प्लेटफॉर्म पे जो गाड़ी रुकती है जंक्शन खासकर, तो वहां वक्त होता है इतना, वहां वुजू कर लिया, वही लोटा ले लिया क्योंकि रश होता है ना बाबा नलों पर, अपना लोटा भर लिया या किसी से वहन लाके भर के दे दिया, तो कहीं कोने खांचे में जाके बैठ गए। ये कोई करने के लिए तैयार नहीं है, अब ये कि फिर अब जब मैं क्या करूं कैसे, फिर आप अगर एहतियात करना चाहें तो इसके तरीके मौजूद हैं, सब मदीना मदीना हो जाएगा। और ये जो इसमें क्यों नहीं होगा एक लोटे से, अब लुटिया भी आती है इतनी सी, फुल साइज का लोटा भी होता है, अब आप खुद फैसला कर लें क्या करना है आपको। दो लोटे से भी अगर नहीं गुजारा होता एक लोटे से किसी का, तो दूसरा लोटा भी भरा जा सकता है, दो लोटे भी रखे जा सकते हैं। पानी का वो अपने वाला डिब्बा होना चाहिए, जरूरत है वो भी भर लिया ट्रेन में आगे काम आएगा, कि अगर उतरने की जगह नहीं मिली, ट्रेनों में भी तो पानी खत्म हो जाता होगा, तो इसलिए अपना वो ना डिब्बा, जालून बोलते हैं इसको मदीने में, तो जालून बोलते थे, गैलन बोलते हमारे यहां इसको, गैलन वो भर ले पानी का, पीने में भी काम आएगा, इस्तिंजा में काम आएगा, वुजू में काम आएगा, बहुत काम की चीज। पानी के बगैर तो हर जिंदगी ही नहीं है, पानी तो लाजमी जुज है हमारी जिंदगी का, तो ये तो हर वक्त साथ होना चाहिए। मैं तो यहाँ तक के जैसे कि कहीं रास्ते में पेशाब करने के लिए रुकना पड़ा सफर में, मस्जिद भी करीब है, वुजू खाना, मेरे हिम्मत नहीं होती थी कि मस्जिद का पानी से अपना हाथ धो, तो बारह ऐसा मैंने किया है, अपना पानी साथ उसी हाथ धोए, मुझे डर लगता था यार ये पानी वक्फ का है और कहीं ऐसा ना आखिरत में पकड़ हो जाए, इधर मुतने के लिए सब था, निजाम तो इबादत का है, नमाज का वक्त तो है नहीं, ये अपना जहन हो ना तो आदमी बचता रहे। मैं नाजायज नहीं कहता, उर्फ है इस पर, ये लोग पेशाब करते हैं हाथ धोते, मैं आपको समझाने की कोशिश कर रहा हूँ, आदमी जितना बचे तो वाजिब तो नहीं है ना कि वो वहां से हाथ भी धो लो, اپنا اگر ہو تو مدینہ مدینہ، سیلف سروس جس کو آپ بولتے ہیں، مدنی سسٹم، تو مدینہ والے. کوئی جائے گا لندن کو، کوئی جاپان جائے گا، مدینے کی طرف دوڑے گا دیوانہ مدینے کا. صلو علی الحبیب صلی اللہ تعالی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام
محمد ناصر
ورحمۃ اللہ وبرکاتہ.
یہ آپ نے مدنی مذاکرہ بات کی ہے کہ ٹی وی دکھانے والا بھی مجرم اور دیکھنے والا بھی مجرم،
گناہ بھرا، گناہ بھری فلمیں.
ہمارے پاس گاڑیاں ہیں کہ ہم بکنگ پہ بھیجتے ہیں نا، تو شادی والے یا اسکول کی ٹرپ والے آ جاتے ہیں، کہتے ہیں جی ہمیں پہلے یہ گاڑی دکھاؤ، اس میں ٹی وی ایل سی ڈی چلتی ہے کہ نہیں چلتی. اگر وہ ہمارا تھوڑا سا ڈیفیکٹ بھی ہونا، گاڑی ریجیکٹ کی، پھر دوسری گاڑی کے پاس گئے. اب میں یہ درخواست ہماری اس پہ روشنی ڈالیں، تو ہمارے دل میں یہ خوف آیا کہ اس چیز کو ہم بند کریں.
آپ کو خوف آیا، اللہ آپ مبارک کرے، یہ خوف جو ہے نا آپ کو انشاءاللہ
تاکہ ہمیں
پار لگا دے،
پتہ چل جائے بھی اس روکنے کا کیا.
اب وہی بات ہے کہ اس میں ہے آزمائش. سائی بھائی ایک اپنے، وہ امامے والے نہیں ہیں، وہ بھی ایسے ہی ماڈرن ہے، لیکن وہ ایک بار مدنی مذاکرہ سن رہے تھے، اور مدنی مذاکرے میں کچھ حرام حلال کی باتیں آئیں. اس کو کوئی سودا ہو رہا تھا، اس میں شاید 3 سے 4 کروڑ کا اس کو نفع ہو رہا تھا. باہر ملک سے فون آیا، بولا کہ بس وہ مجھے نہیں چاہیے، وہ اس میں تھا تھڑا، وہ 19-20 کرنا پڑ رہا تھا، گناہ بھرا تھا وہ سودا، تو میں بس اس کو 3-4 کروڑ چولہے میں گئے، مجھے نہیں چاہیے. اس نے مطلب وہ سودا ہی نہیں کیا. تو اللہ کے بندے پڑے نا تھے، کیونکہ آج کل یہ تو جھوٹ بولنا پڑتا ہے، فراڈ کرنا پڑتا ہے، یہ گناہوں بھرے سلسلے ہیں. لیکن جو بچنا چاہے اس کے لیے بھی تو راستے ہیں، کہ قیامت کے خوف سے جو بچے گا اس کے لیے قرآن کریم کی بشارت ہے، اور وہ ایسی بشارت ہے کہ وہ جس کو مل گئی وہ نعمت، تو نہ کروڑوں میں وہ خریدی جا سکتی ہے، نہ اربوں میں خریدی جا سکتی ہے. دنیا کی ساری دولتیں، سارے ہیرے جواہرات ایک طرف، اور وہ نعمت ایک طرف. وہ نعمت یہ ہے کہ قرآن کریم میں ولی من خاف مقام ربہ جنتان، جو اللہ کے خوف سے قیامت میں کھڑے ہونے سے ڈرا، اس کے لیے 2 جنتیں. جنت کا ایک پتا، ایک پھل کا کوئی ذرہ بھی دنیا کی کوئی دولت نہیں خرید سکتی، اتنی وہ اعلیٰ نعمتیں ہیں. اور ذرا اس کا میں سمجھانے کے لیے عرض کر رہا ہوں، اس کا کوئی مول ہی نہیں، قیمت ہی نہیں ہے، اللہ عطا کرتا ہے. تو اللہ کا خوف ہونا چاہیے. تو یہ واقعی ایسا ہی ہے کہ اگر وہ گاہک جاتا ہے تو چلا جائے، رسول اللہ ناراض نہیں ہونے چاہیے، اللہ تعالیٰ ناراض نہیں ہونا چاہیے. اور مطلب حرام حرام ہے، گناہ گناہ ہے. تو اس لیے وہ گانے باجے کی وجہ سے گاہک ٹوٹتا ہے، تو ظاہر حکم شرعی ہے کہ گاہک بھلے ٹوٹے، وہاں سے رشتہ نہیں ٹوٹے اپنا، اللہ تعالیٰ اسباب کر دے گا اور وہ مطلب سامان کر دے گا. ابھی جیسے شوبز کے بھی کبھی کبھی مدنی مذاکرے ہوتے ہیں، تو شوبز کے مدنی مذاکرے میں فنکار ہوں گے جو فلموں میں ڈراموں میں جو کام کرتے ہیں، ان میں ایک شخص تھا، ایک عیسائی بھائی، اب تو بن گئے وہ، کہ وہ کھڑے ہو کر انہوں نے توبہ کی، اور شاید یہ کہہ رہے تھے کہ یہ تقریباً میرے شاگرد ہیں، وہ جو جمع ہوئے تھے نا، تو پاور فل ٹائپ کے تھے، بس میں نے آج توبہ کی. اس کے بعد جب مدنی مذاکرہ ہوا تو اب یہ امام داڑھی بڑھ گئی تھی، اور اس نے بولا کہ میں وہی ہوں، میں نہیں پہچانتا تھا، میں وہی ہوں جو آگے آپ کے بیٹھا ہوا تھا، اور میں نے توبہ کی تھی. اور اللہ کا کرم ہے مجھ پر کہ پہلے جو میں حرام کماتا تھا نا، اس سے زیادہ اب مجھے ستھری روزی ملنے لگی ہے. اللہ نے اسے اسباب کر دیا کہ پہلے سے زیادہ کما رہا ہوں میں. تو اللہ تعالی مسبب الاسباب ہے. چلو آزمائش بھی ہو گئی کہ پہلے سے کم روزی ملی، جو بھی ہوا، لیکن اللہ کی نافرمانی یہ نہیں ہونی چاہیے. آج زندہ ہے، کل چھوڑ کے چلے جائیں گے، بچوں کے ہاتھ میں آئے گی، بچے کون سے آپ کے لیے مسجدیں بنائیں گے؟ ظاہر ہے کہ آج کل اولاد کیا کرتی ہے. تو اس طرح مطلب یہ کہ 2 نوالے بندہ کم کھائے، حلال کے کھائے، حرام کے نہ کھائے، یا گناہوں کے ذریعے نہ کھائے. اگر وہ روزی حرام نہیں بھی ہو رہی، تب بھی ایک ذریعہ تو اس کا گناہوں بھرا ہے نا، کہ گانے باجے کی ہم کو وہ ہونی چاہیے. واقعی ایسا سنا میں نے کہ بس میں بھی جو پیسنجر ہوتے ہیں باہر، وہ वो भी अगर उसको पता चले कि इसमें गाना नहीं बजेगा तो सुना के बाद वो नहीं बैठते उसमें, गाने वाली में बैठते हैं। ठीक है, तो इस पर रोजी थोड़ी है, रोजी तो रब देता है, हमारा ईमान है कि रब देता है, तो इसलिए हमको हलाल खाना चाहिए। अल्लाह ताला आपको जज़ा खैर दे।
आपको ये डर है कि वो आपकी गाड़ी रिजेक्ट कर देंगे ना?
नहीं, अब मुझे कोई डर नहीं है
माशाल्लाह।
अच्छा,
अब जिसे ये डर हो
रोजी का रज़ाक़ अल्लाह है, ये बांग्लादेश के फ़ुक़राउल मदीना ने मुझे कलम दिया है, कुछ कलम दिए थे तो उसमें से आपको तोहफा देता हूँ, बड़ी खुशी हुई मुझे। और कलम भी सब्ज है
कि जिनको ये डर है ना कि अगर हमारे गाड़ियों में गाने बाजों की सहूलत नहीं होगी तो हमारी गाड़ी रिजेक्ट कर दी जाएगी, वो इस डर को निकाल दें, बल्कि वो ऐसे हो जाएं कि जो गाड़ी इसलिए लेगा कि इसमें गाने बाजे बजाने, तो आप उस कस्टमर को रिजेक्ट कर दें।
वैसे करेंगे,
हमें वो कस्टमर ही नहीं चाहिए जो हमारी आप रिजेक्ट करें, वो क्यों आपको रिजेक्ट करेगा
जी।
ये और आपके जरिए में और जो आपके जो शोबे से मुतालिक है इनको तो इंशाल्लाह ताला उम्मीद है कि मदीना मदीना होता रहेगा।
आप भी मुल्तानी है क्या?
हाँ जी मुल्तान।
हाँ मुल्तान, मुल्तान में दीवान की मैंने आंखों से देखी है। अल्लाह,
टीवी पे देखते ना आपको।
मुल्तान मदीनतुल औलिया है, औलिया किराम ने आकर वहाँ बसेरे किए ना, कि ये लोग जो है ना खिदमत करने वाले लोग और मानने वाले लोग हैं।
अब मैं ऐलान करता हूँ कि इंशाल्लाह आज के बाद जो अगले दिन आएगा उनसे दाढ़ी रखूंगा।
सुभान अल्लाह, अब तक मुंडवाई से तोबा।
हाँ जी,
लेकिन देखो इतनी सी नहीं, फैशन की नहीं, एक मुट्ठी नीचे से।
हाँ जी,
ठीक है ना, इंशाल्लाह। चलो अब इस दीवाने के पीछे कोई और भी तो यार हिम्मत करो ना, वो मुल्तानी हो, अपनी दीवानगी की लाज रखो। एक मुल्तानी ने तो ऐलान कर दिया,
इंशाल्लाह जोजल मैं भी रखूंगा
इंशाल्लाह। बाकी तोबा भी कर लें जो जिन्होंने मुंडाई है और नियत कर रहे हैं, आप भी माशाल्लाह सुभान अल्लाह, अल्लाह ताला आप सबको इस्तकामत नसीब।
हाफिज मोहम्मद नुमान अतारी, मीरपुर कश्मीर। पहली साफ में नमाज पढ़ने की बहुत ज्यादा फजीलत है, मगर हमारे कुछ इस्लामी भाई अपनी चादरें वहां पर रख कर चले जाते हैं और जो बाद में आते हैं वो इंतजार करते रहते हैं, क्या उनका ये अमल दुरुस्त है? और बिल्कुल तकबीर उला के वक्त आते हैं और पहली साफ में शामिल हो जाते हैं, इसके बारे में अपना मदनी फूल इशारत फरमाएं।
यह तरीका नहीं ठीक, इससे तनफीर अवाम होता है, झगड़े होते हैं, नाराज होते होंगे लोग जाहिर है। तो तरीका यह है कि खुद चादर के बजाय चादर वाला जो है ना वहीं बैठ जाए पहली सब में आके, तो ही कुर्बानी कहलाएगी। बाकी तो मुसलसल भी आदमी बोल सकता है मैं यहीं पढ़ूंगा, मेरी चादर कोई नहीं हटाए। अब कोई दादागिरी करे तो उसके नहीं हटाएंगे, वो हर वक्त यही पड़ी रहेगी चादर। तो ये नहीं, वहां बैठा है और अब बैठे बैठे देर से बेचारा बैठा है, और इसके बाद अगर पेशाब वगैरह की जरूरत पड़ गई, वजू टूट गया और वो जाना चाहता है, तो अब किसी को बोल देगा ना कि मैं आ रहा हूँ, ये देखो मेरी चादर है, तो कोई भी उसकी हमदर्दी करेगा कि बेचारे का वजू टूट गया, ये क्या है। तो इससे कोई लोग नाराज भी नहीं होंगे, झगड़े भी नहीं होंगे, वो आकर वापस बैठ जाए। तो ये सूरत है, रमजान शरीफ में ज्यादा होता होगा ऐसा, खुसूसन मुतकिफिन को ये बस बेचारों आजमाइशें होती होंगी, तो ऐसा नहीं करना चाहिए।
السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.
يا سيدي اس شعر کی بدعات فرما دیں. گورے گورے پاؤں چمکا دو خدا کے واسطے، صدقہ ان ہاتھوں کا پیارے ہم کو بھی درکار ہے.
یہ نہیں ہے، گورے گورے پاؤں چمکا دو خدا کے واسطے، نور کا تڑکا ہو پیارے گور کی شب تار ہے. ये सरकार आलाजत रहमतुल्लाह ताला अलैह का शेर है। कब्र में जाकर पुकार रहा है गुलाम कि या रसूल अल्लाह मैं अंधेरी कब्र में आ पड़ा हूं, अपने गोरा माने सफेद नूरानी है ना, गोरा वैसे सफेद को बोलते, तो अपने नूरानी पांव यानी अपने नूरानी कदम मेरी कब्र में चमका दीजिए, यानी आप तशरीफ ले आइए है ना, आइए हमने कदम रंजा फरमाइए आपके कदमों की बरकत, और इस तरह बोलते थे आप तशरीफ ले आइए, मुरादिए आप तशरीफ ले आइए मेरी अंधेरी कब्र को, روشن کر دیے. نور کا تڑکا ہو پیارے گور کی شب تار ہے, یعنی کہ نور یعنی روشنی, تڑکا روشنی, نور کا تڑکا ہو پیارے یا نورانی صبح ہو جائے میری قبر میں, کہ میری گور مانے قبر, گور کی شب تار ہے, تار مانے اندھیری, تو میری جو قبر کی رات ہے یہ اندھیری ہے. آپ آ جائیے تو صبح کا اجالا ہو جائے گا, نور ہو جائے گا. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام عمران ہے. بابا سوال یہ ہے کہ ہم اکثر سلام کرتے ہیں, تو جو سلام کرتا ہے تو ادب کے یعنی تو ادب کی وجہ سے وہ اپنے ہاتھ چوم لیتے ہیں, تو ایسا کرنا کیسا ہے؟
سلام کرنے کے بعد ہاتھ چومتے ہیں اپنا لوگ, ہاتھ ملانے کے بعد. باہر شریعت میں اس کو منع لکھا, البتہ جد الممتار کے حوالے سے اعلی حضرت نے جو رد المحتار پر حاشیہ لکھا ہے وہ یہ ہے کہ ہاتھ چومنے کے بعد اپنا ہاتھ چومنا, اگر کسی جیسے بزرگ سے ہاتھ ملایا اور تبرکن چوما برکت لینے کے لیے اس نیت سے چوما تو اب کوئی کراہت نہیں ہے. لیکن اب یہ کہ یہ نیت تو ہوتی نہیں ہے اور سامنے والا بزرگ ہے یا نہیں اس کا بھی پتہ نہیں ہوتا, اور بزرگ سے ملا تب بھی یہ نیت ہو دل میں کہ میں برکت لینے کے لیے کہ ہاتھ ملا ہے کسی نیک بندے سے تو میں اب اس کو برکت کے لیے چوم لوں, تو یہ نیت نے ظاہر ہے کہ حاضر ہونا یہ دشوار ہے, تو یہ ہاتھ چومنے کا ذہن سے نکال ہی دیا جائے, یعنی کوشش یعنی بچا جائے. عوام کے اگر چومے گا تبرک نیت نہیں ہے چومنے کی تو پھر تو ظاہر ہے کہ وہ ممانعت تو رہے گی ہاتھ چومنے کی.
میرا نام محمد فہیم اتاری باب المدینہ کراچی. بابا آپ کی بارگاہ میں میرا سوال عرض ہے کہ نماز جمعہ کی پہلی اذان کے بعد کاروبار کرنا کیسا؟
پہلی اذان سن کر نماز کے لیے جمعے کی نماز کے لیے پہنچنے کے لیے کوشش شروع کر دینا یہ واجب ہے. جیسے کھا رہا ہے تو جلدی نپٹا لے, وضو کر رہا ہے وضو کر لے, یعنی کہ جلدی نمٹا کے پہنچے. اور اس دوران اب بیع و شرا خرید و فروخت, خریدنا بھی اور بیچنا بھی حرام. صلو علی الحبیب.
بابا ہمارا بنگلہ دیش میں یہ ہوتا ہے کہ جب کوئی آدمی فوت ہوتا ہے تو ان کی جنازہ کی نماز کی بات ایک نے پکار کے کہتے کہ یہ لوگ کیسا تھا, تو جو نماز وہاں موجود ہوتے ہیں تو انہوں نے فرماتے کہ یہ اچھا لوگ تھا, اچھا آدمی تھا. سود خور بھی ہوتے, اچھا بھی ہوتے, برا بھی ہوتے, تو اس کے لیے یہ کہنا کہ یہ اچھا تھا یہ کیسا ہے؟
یہ نہیں آپ نے بتایا کہ پوچھنا کیسا ہے کہ یہ کیسا تھا.
جی صحیح ہے,
پوچھنے والے کی بھول ہے. اب جو بےچارہ دنیا سے چلا گیا مسلمان تھا تو اس کے لیے دعائیں خیر کرے. اس کا ٹوہ میں پڑنا ویسے کسی اور کے لیے بھی بلا ضرورت اس کی ٹوہ میں پڑنا, گناہ کی معلومات کرنا, اس کو قرآن کریم ولا تجسسو اور تجسس میں مت پڑو, یعنی کسی کے گناہ کی ٹوہ میں تلاش میں کسی کے گناہ کی معلومات میں مت پڑو. میت کے بارے میں تو حدیثوں کا مضامین ہے کہ اس کو بھلائی کے ساتھ یاد کیا جائے, نہ اس کے اندر جو بھلائی وہ بیان کی جائے, اگر برائی تھی بھی تو اس کو اب حاجت نہیں ہے, پھر وہ غیبت ہے, اور مردے کی غیبت جو ہے وہ زندہ کی غیبت سے بھی سخت ہے. تو یہ سوال ایسا کرنے کا بس شاید کوئی کوئی کرتا ہوگا, کرتے نہیں ہمارے یہاں ایسا سوال کہ میت مرنے والا کیسا تھا, بلکہ لوگ تعریف ہی کرتے اس کی, اور تعریفیں بھی مبالغہ کر کے ناجائز تعریفیں کرتے. جو مرنے والے کو تو لوگ ولایت سے کم درجہ کہاں دیتے ہیں, عام طور پہ اتنی اس کی فضیلت بیان کرتے ہیں بھلے وہ جیسا بھی ہو لے گا اس کو چڑھاتے ہیں, یہ بھی جائز نہیں ہے. جھوٹا مبالغہ تو جائز ہی نہیں ہے. اگر آپ کو پوچھے کیسا تھا تو اگر آپ یہ بھی تو بول سکتے ہیں نا, اب جانتے نہیں ہیں آپ کو پتا نہیں ہے تو آپ بولو گے مجھے پتا نہیں ہے, اور وہ ہمیں حسن زن اچھا گمان کرنے کا حدیثوں میں حکم ہے, تو یہ مسلمان ہے انشاءاللہ اچھا ہی ہوگا, اللہ اس کی مغفرت کرے, یوں کر کے آدمی گزر جائے. اور اس کو ہو تو اس کو بھی نیکی کی دعوت دے دی جائے کہ یہ پوچھنا جو ہے یہ کوئی ثواب کا کام نہیں ہے, یہ کسی کی مطلب ٹوہ میں پڑنا کہ یہ کیسا تھا بلا ضرورت. اب مرنے والے صاحب کا کام کیا, इसके बारे में आप मालूम कर रहे हैं। मुर्दे को भलाई के साथ याद करो, अपने मुर्दों को भलाई के साथ याद करो, अपने मुर्दों की बुराई करने से मना है। तो वो जो भी था हम अल्लाह की रहमत से उम्मीद रखते हैं कि इसको बख्श देगा, हम अल्लाह की रहमत से उम्मीद रखते हैं, हम दुआ करते हैं। भले वो कभी भी नमाज नहीं पढ़ी उसने जिंदगी में, दुआ करने में हर्ज नहीं है, काफिर नहीं हो गया, मुसलमान है, दुआ करें। उसकी बुराई को माज अल्लाह बयान करना इजाजत नहीं है। सल्लु अला अल हबीब सल्लल्लाहु अलैहि वसल्लम।